نحن عباد محمد صلى الله عليه وسلم نحمده ونصلي ونسلم على رسوله رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي اللہ تعالیٰ کا بے پناہ شکر کہ انٹرنیشنل صوفی سنٹر کے 147 جلسے کو آپ تمام حضرات کی آوری کے لیے میں دل کی گہرائیوں سے خوش آمدید بلکہ اہلن و سہلن مرحبا کہتے ہوئے آج کا اس پروگرام کا آغاز کروں گا انشاءاللہ تلاوت کلام پاک سے. تلاوت کلام پاک کے لیے حیدرآباد سے تشریف لائے ہوئے بزرگ ہستی علی جناب آصف علی خان صاحب سے گزارش کروں گا کہ وہ آئیں اللہ کے کلام پاک سے آج کا اس پروگرام کا آغاز کریں. اس سے پہلے
نور نبی سے سجا دیا. ہلو ہلو سانسوں میں میری آنا یا میرے فرخان شاہ بابا تجھ میں سما جاؤں تو مجھ میں سما جانا میں تجھ میں سما جاؤں تو مجھ میں سما جانا میں روز ازل سے ہوں ساقی تیرا دیوانا میں روز ازل سے ہوں جب میرے تصور میں تصویر رہے ہر دم جب میرے تصور میں تصویر رہے ہر دم تجھے دل میں سمایا ہے تجھے دل جب میرے تصور میں تصویر رہے ہر دم جب میرے تصور میں تصویر رہے ہر دم جب چاہوں تجھے ساقی جب چاہوں تجھے ساقی تو سامنے آ جانا جب چاہوں تجھے ساقی تو سامنے آ جانا میں روز ازل سے ہوں ساقی تیرا دیوانا میں روز ازل سے ہوں سجدوں میں تجھے پا کر سینے میں چھپا لوں گا یہ سر کا حشر رہے یہ سر سنگ در جانا رہے یہ سر سنگ کا حشر رہے یہ سر سنگ در جانا کیونکہ سنگ در ہے آپ کا سنگ در ہے آپ کا بم سر سنگ در ہے آپ کا میرے بخشش کا سامان آپ ہی کی ذات ہے. تو کیا کہتا سجدوں میں تجھے پا کر سینے میں چھپا لوں گا سجدوں تجھے سینے میں چھپا لوں گا تاحشر رہے یہ سر تاحشر رہے یہ سر سنگ تر جانا میں روز ازل سے ہوں ساقی تیرا دیوانا میں روز ازل سے ہوں. یہ آخری شعر مقطع پیش کر رہا ہوں. रहे भीड़ फकीरों की, बस आपकी चौखट पर रहे भीड़ फकीरों की, बस आपकी चौखट पर फुरखान रहे हरदम, फुरखान रहे हरदम आबाद ये मैखाना, फुरखान रहे हरदम आबाद ये मैखाना। मैं रोज अजल से हूँ, रहे भीड़ फकीरों की, रहे भीड़ फकीरों की, बस आपकी चौखट पर फुरखान रहे हरदम, फुरखान रहे हरदम आबाद ये मैखाना, फुरखान रहे हरदम। मैं रोज अजल से हूँ साकी तेरा दीवाना, मैं रोज अजल से हूँ।
सुभान अल्लाह। हेलो चश्मा हजरात, ये 147वां जलसा, जैसा कि आपको बताया था, हमारे महबूब बादशाह साहब भी मौजूद हैं। 147वां जलसा इस जगह पे करना मामूली बात नहीं है। जिस तरह से हमारे अकबर जानी साहब ने नात पढ़ा, ये बहुत पुराना शेर मेरी नज़रों से, इनके अशार को बाबा फरखान साहब के अशार को सुनने के बाद मुझे वो याद आ गया। उसी को शायद आप रिपीट किए दूसरे अंदाज में, जब तक बेकार न था कोई पूछता न था। सो इंटरनेशनल सूफी सेंटर, ऐसे हस्तियों को जब तक रखा न था कोई पूछता न था।
क्या बात है।
मेरी मुराद है हमारे इस इंटरनेशनल सूफी सेंटर के 96 ईयर्स ओल्ड साहब, ही इज 96 ईयर्स ओल्ड, IFS ऑफिसर है और उर्दू में, हालांकि अंग्रेजी पढ़े हुए हैं, उर्दू में जो है फारसी के अल्लामा इकबाल के तसानी फारसी से उर्दू में ट्रांसलेट किए और उनको जो है दिल्ली से अभी पैगाम आया, दिल्ली के एकेडमी से, उर्दू एकेडमी से पैगाम आया कि जो आपने मौलाना रूम के फारसी में तसानी जो लिखे हैं वो लेकर आओ, हम छापेंगे। सेंट्रल गवर्नमेंट ऑफ इंडिया से ये पैगाम आया और रोशन बेग साहब उनके घर पहुँच गए। ये मेरी और आप तमाम हजरात की खुशनसीबी है कि ऐसे हजरात हमारे बीच मौजूद हैं जिनकी वजह से, जिनके नजर करम से इंटरनेशनल सूफी सेंटर चल रहा है। लतीफ़ साहब ज़हीम खादरी आए, उनको मिला। मैं कुछ नहीं था, मैं कुछ नहीं था मुझे सजाकर, फरखान साहब के लिए समझे या हमारे फैज़ुल्लाह बेग जुनैदी साहब के लिए समझे या अल्लामा पीर तरीकत शेख हकीकत व मारिफत आरिफुल खादरी साहब समझे, ये आप तमाम हजरात की नज़र है, समझने वालों के लिए है, समझने वालों। मैं कुछ नहीं था मुझे सजाकर, नजर से कलमा मुझे पढ़ाकर, नजर से कलमा मुझे पढ़ाकर, मैं कौन हूँ क्या हूँ मुझे बताकर, मैं कौन हूँ क्या हूँ मुझे बताकर, ये मेरा रुतबा बढ़ा दिया है, ये मेरा रुतबा बढ़ा। इसके अलावा और भी बहुत से अशार हैं, वक्त की कमी है। हमारे एक और मुखर्रिर खुसूसी जो बीजापुर से आना था, अब्बासी बांगी सिलसिले के, जो 2.5 एकड़ में एक मस्जिद है बीजापुर में, महबूब साहब जानते होंगे, 2.5 एकड़ का मोल्डिंग वो लोग उस दौर में किस तरह से डाले उन्होंने मुझे मालूम नहीं, बताए थे कि 2.5 एकड़ 114,000 या 124,000 कुछ उसकी मोल्डिंग है। उसके रखवाले बांगी अब्बासी सिलसिले के एक बीजापुर से एक साहब आने वाले थे, हैदर अली था उनका नाम। इत्तेफाक से उनका प्रोग्राम कैंसिल हुआ था, अभी मैं रिक्वेस्ट किया हमारे बाबा फरखान शाह साहब से कि वो आएँ। हमारा आज का अनुवाद था इन्लजीना युबायून का इन्नमा युबायून अल्लाह यदुल्लाह फौखा अयदीहिम, हर आपकी जो नुक्ताचीनी से हमें ये हर महीने के आखिरी इतवार को हम ये जो जुमे के बयान से हट के हमारे बुरहानुद्दीन शाह साहब ही इसके जड़ है, रूह है, रवा हट के बयान कर रहा जिदुल्ला आपका फायदीन क्या है। इस पर इंशाल्लाह हमारे फुरकान साहब 15-20 मिनट के लिए रोशनी डालेंगे।
कुली वाले ने तौहीद की दौलत अब हम तक पहुंचा दिया, कलमी वाले ने इस्लाम का डंका दुनिया में बजवा दिया, कमली वाले ने। कलमे की तजल्ली जब फैली, कलमे की तजल्ली जब फैली ये कुफ्र की जुल्मत दूर हुई, कलमे की तजल्ली जब फैली ये कुफ्र की जुल्मत दूर हुई, इस्लाम का डंका दुनिया में बजवा के बजवा दिया कमली वाले ने, इस्लाम का डंका दुनिया में बजवा दिया कमली वाले ने। कलमे की तजल्ली जब फैली ये कुफ्र की जुल्मत दूर हुई, तौहीद का शम्मा जलवा कर चमका दिया कमली वाले ने। सच पूछे तो फुरकान बेचारा कब नाते नबी के काबिल था, सच पूछे तो फुरकान बेचारा कब नाते नबी के काबिल था, एक नक्श कलीजे में मेरे खिंचवा दिया कमली वाले ने। मोहतरम सामीन इकराम, मैं आप हजरात के सामने सरकार हजरत जाफर अलैहिस्सलाम से पुश्त बा पुश्त बुजुर्गों से होते हुए हम तक जो पहुंचे उसके चंद झलकियां आपके सामने पेश करता हूं। हमारे अकबर जानी साहब ने एक कलाम पेश किया मिसाक के बारे में कि अल्लाह ताला इंसान को जमीन पर पैदा नहीं किया, अल्लाह ताला इंसान को जमीन पर पैदा नहीं किया बल्कि कई हजारों साल पहले आदम की खिलकत से आलम अरवान में सारे इंसानों को पैदा किया। सारे इंसानों को पैदा करने के बाद आलम अरवाह में मिसाक के दिन अल्लाह ताला वादा लेता है अलस्तु बिरब्बिकुम, क्या मैं तुम्हारा रब हूं, तो तमाम रूहों ने जवाब दिया बला हां मैं तू हमारा रब है। तो अल्लाह ताला वादा लिया और दुनिया में उसकी इबादत के लिए, उसकी पहचानत के लिए, उसकी इताअत के लिए, उसकी शुक्रगुजारी के लिए अल्लाह ताला दुनिया में इंसानों को बाप के सलब से लेते हुए माँ के रहम तक पहुंचाता है। यह इंसान वादा किया था कि दुनिया में आकर उसकी पहचानत करूंगा, उसकी इबादत करूंगा, मगर जब माँ के रहम में जब पहुंचता है तो सब भूल जाता है। इंसान जिस मकसद से इस दुनिया में लाया गया वो भूल जाता है। अल्लाह ताला इंसान को पैदा करने का मकसद सिर्फ उसकी इबादत, वमा खलकतुल जिन्ना वल इंसा इल्ला लियाबुदून, मैंने इंसान और जिन्नात को सिर्फ मेरी इबादत के लिए पैदा किया, और वो पहचानत कराने के लिए अल्लाह ताला औलिया अल्लाह को और अंबिया अलैहिस्सलाम को पैदा किया। इन्नल्लज़ीना युबाउना का इन्नमा युबाउना यदल्लाह फौका ईदीहिम के बारे में कुछ कहने के लिए मुझे कहा गया तो मुर्शिद के पास जाना और दस्ते यदुल्लाह से हाथ मिलाकर, उनके नज़र से नज़र मिलाकर जाम कौसर पीना, जाम इरफान पीना, ये जो है वादा अलस्त का निभाने के लिए है, रोज़े अजल का वादा निभाने के लिए और रोज़े अजल के वादे को पूरा करने के लिए ही इंसान ये आयत नाजिल हुई है। बहरहाल हमारा मकसद दुनिया में आना, उसकी पहचानत करना और उसकी इबादत करना है, मगर आज इंसान ऐसा मगन हो गया है दुनिया के कारोबार में और दुनिया के रंग रलियों में कि उसके मकसद को भूल गया। उसका मकसद जब मालूम होगा जब वो खबर तक पहुंचाएगा, जब खबर को पहुंचेगा तो उसका मकसद मालूम हो जाएगा। उस वक्त चिल्लाएगा पुकारेगा कि मुझे थोड़ा वक्त मिल जाए तो मैं दुनिया में नेकियां कर लूँगा, मैं तेरा शुक्र कर लूँगा, तेरी इबादत कर लूँगा, मौका नहीं मिलता। कि अल्लाह ताला इंसानों को सालों
और बरसों के और महीनों के तरह उसका हयात नहीं लिखा है, मगर उसकी जिंदगी उसके सांसों पर मबनी है। कितने अर्श आला पर लिखा गया है कि इंसान की जिंदगी कितने सांसों पर शुरू होगी और सांसों तक खत्म होगी, और सांसों का मामला है। ये सांस जब खत्म हो जाते हैं तो इंसान ये दुनिया छोड़ना पड़ता है। कुछ भी नहीं है तेरा दो गज जमीन तेरी, कुछ भी नहीं है तेरा दो गज जमीन तेरी, क्यों कर रहा है नादा दुनिया में हेरा फेरी। वक्ते नजा ये धन ना तेरे काम आ सकेगी, दुनिया की धन और दौलत यूं ही पड़े रहेगी बेजान लाश तेरी। कुछ भी नहीं है तेरा दो गज जमीन तेरी, आएगी मौत कब क्यों तुझको कहां पता है, आएगी मौत कब क्यों तुझको कहां पता है। परवाज रूह होगी तेरा जिस्म फना है, कर ले लहर का सामा यह है तुझे जरूरी। कुछ भी नहीं है तेरा दो गज जमीन तेरी, कुछ भी नहीं है तेरा दो गज जमीन तेरी। जब अल्लाह ताला फरिश्ते के जरिए अपने रूह को खर्च करने के लिए दुनिया में भेजेगा तो तीन तरह के दुनिया में लोग पैदा हैं, तीन तरह के इंसान दुनिया में मौजूद हैं। एक ऐसे इंसान है जिनके सिफात फरिश्तों से भी आला है और अफजल है, और चंद लोग ऐसे हैं जो दुनिया में गुनाह करते हैं और तौबा भी कर लेते हैं, मगफिरत भी चाह लेते हैं, और थोड़े ऐसे हैं जो दुनिया में ऐसे मगन होकर गुनाह में मुब्तला हैं, ऐसे ऐसे गुनाह करते हैं, उनको गुनाहों से ऐसे मसरूफ हो जाते हैं ना अल्लाह याद आता है, ना मौत याद आती है, ना जिंदगी में खुश, सिर्फ दुनियाई जिंदगी में सिर्फ गुनाहों में मुब्तला होकर वो शैतान के हावी बन जाते हैं और शैतान के गुलाम बन जाते हैं। जो अल्लाह वाले हैं, जो नेक हैं, अल्लाह ताला चार सफों में खड़ा किया था अर्श रोजे मिसाक में, पहली सफ वाले थे, और पहली सफ वाले जो है सजदे का हुक्म दिया तो पहली सफ वाले पहला भी सजदा किए और दूसरा भी सजदा करे, दूसरी सफ वाले जो है उनको हुक्म होता है सब सजदे का हुक्म होता है तो पहला दूसरी सफ वाले पहला सजदा करते हैं दूसरा सजदा नहीं करते, तीसरी सफ वाले पहला सजदा नहीं करते दूसरा सजदा करते हैं, और चौथी सफा ले पहला भी सजदा नहीं करते दूसरा भी सजदा नहीं करते। जो पहले सफालों को अल्लाह ताला दुनिया में ईमान वाले बनाकर भेजता है और ईमान वालों के साथ उनका खातिमा होता है, और दूसरी सफालों का मामला यह है दुनिया में जो है ईमान वाले बनकर नहीं पैदा होते, पहले ईमान वाले बनकर पैदा होते हैं कुफ्र की तरफ चले जाते हैं, और अल्लाह से गफलत और इबादत से गफलत, अल्लाह के किताबों से अल्लाह के रसूलों से ईमान से बेपरवाह होकर दुनिया से खत्म हो जाते हैं, कुफर की तरफ चल जाते हैं। और तीसरे सफ वाले पहले सजदा नहीं करते और दूसरा सजदा करते हैं, काफर बनकर पैदा होते हैं और अल्लाह ताला उनकी ईमान वाले बनाकर दुनिया से रुखसत करता है, और चौथे सफ वाले काफर ये पहला भी सजदा नहीं करते दूसरा भी सजदा नहीं करते, काफर बनकर पैदा होते हैं और काफर बनकर खत्म हो जाते हैं। कि अल्लाह ताला का हम पर बहुत बड़ा एहसान है, करम है कि अल्लाह ताला हमको ईमान वालों में पैदा किया, हमारा खातिमा भी ईमान बिल खैर पर होगा, हमारे हाथ में सरकार गौसे पाक का झंडा है, उनका दामन है, गौसे पाक का दामन है, हजरत ख्वाजा करीमुल नवाज हिंदन वली का दामन है, और बुजुर्गों का दामन थामे हुए हम दुनिया में आए हुए हैं और दुनिया से चले जाएंगे। ये दुनिया का मामला नहीं है, ये रोजे मिसाक का मामला है, जो रोजे मिसाक का मामला है वही होगा। कि हमको चाहिए कि हम दुनिया में रहते हुए उसकी इबादत करना, इबादतों में हजरत अबू ज़र रज़ियल्लाहु ताला अन्हु हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम के पास जाते हैं, कहते हैं या रसूल सल्लल्लाहु अलैहि वसल्लम मुझे कुछ नसीहत कीजिए, मैं कुछ करूं। तो हजरत अबू ज़र कहते हैं कि तुम ज्यादा जुमे के दिन दरूद पढ़ा करो, मेरी उम्मत मुझ पर दरूद भेजते रहे, अल्लाह ताला उस पर रहमतें भेजते रहे, अल्लाह उस पर रहमतें भेजता ही रहेगा। एक मरतबा दुरूद शरीफ पढ़ने का सवाब अल्लाह ताला 10 रहमतें भेजता है। तो अबू दर्दा रज़ियल्लाहु ताला अन्हु पूछते हैं या रसूल सल्लल्लाहु अलैहि वसल्लम कि हम तो आप पर दुरूद भेजते हैं, क्या आपके दुनिया से पता होने के बाद आपके विशाल के बाद भी क्या आप पर दुरूद भेजते रहेंगे तो अल्लाह ताला क्या तुम पर रहमत हम पर रहमतें भेजता रहेगा। तो अल्लाह ताला के रसूल अल्लाह के रसूल फरमाते हैं कसम उस खुदा की अंबिया के जिस्मों को مٹی حرام کر دی گئی ہے, مٹی انبیاء کے جسموں کو کھانا حرام کر دی گئی ہے, اور جتنے بھی انبیاء علیہ الصلوۃ والسلام ہیں قبر میں زندہ ہیں, جاوید ہیں, اور جب تک قیامت رہے گی, قیامت کے بعد بھی مجھ پر درود و سلام چلتا رہے گا, جب تک دنیا رہے گی تمام درود پڑھتے رہیں گے, یہاں تک کہ ان اللہ و ملائکۃ یصلون علی النبی, اللہ بھی مجھ پر درود بھیجتا رہے گا اور اس کے فرشتے بھی درود بھیجتے رہیں گے اور تم بھی درود بھیجتے رہو. جب دنیا جب ختم ہو جاتی ہے, سور پھونکا جائے گا اور زمین ختم ہو جائے, جس پر زمین کانپنا شروع ہو جائے گی اور آسمان ٹکڑے ٹکڑے ہو جائے گا اور چاند سورج ختم ہو جائیں گے, فرشتے درود پڑھتے رہیں گے اور اللہ درود پڑھتے رہے گا اور نبی پر درود و سلام پہنچتے ہی رہے گا قیامت تک بھی. اللہ کی سنت ہے درود پہنچانا, اللہ جو عبادت کرتا ہے اللہ کی عبادت درود ہے. ابو درداء رحمۃ اللہ رضی اللہ تعالیٰ عنہ پوچھتے ہیں, یا رسول صلی اللہ علیہ وسلم, میں جمعہ کے دن یا ہر روز چار وقت بنا لیتا ہوں, چار حصوں میں تقسیم کر لیتا ہوں میری زندگی کو, اس میں یہ حصہ آپ کے لیے درود پہنچاؤں گا اور باقی حصہ وظائف میں گزاروں گا. تو سرکار دو جہاں تاجدار مدینہ صلی اللہ علیہ وسلم فرماتے ہیں, یہ تمہاری مرضی, مگر زیادہ کر دے تو اچھا تھا. تو حضرت ابو درداء رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ چار حصے نہیں, چار حصوں میں دو حصے نصف درود پڑھتا رہوں گا, درود پہنچاتے رہوں گا, اور دیگر دو حصے میں دوسرے وظائف میں گزاروں گا. تو سرکار جو یہاں تاجدار مدینہ صلی اللہ علیہ وسلم فرماتے ہیں, تمہاری مرضی, اور زیادہ درود پڑھتے تو اچھا تھا. تو حضور صلی اللہ علیہ وسلم, حضرت ابو درداء رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ میں چار حصوں میں تین حصے درود بھیجتا رہوں گا, درود پڑھتا رہوں گا, ایک حصہ دوسرے وظائف میں گزاروں گا. تو حضرت سرکار دو جہاں تاجدار مدینہ صلی اللہ علیہ وسلم فرماتے ہیں, یہ آپ کی مرضی, مگر اور زیادہ درود پڑھتے تو اچھا ہوتا. تو سرکار حضرت ابو درداء رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ میں سارا وقت بھی صرف درود میں مصروف کر دوں گا. تو سرکار دو جہاں تاجدار مدینہ صلی اللہ علیہ وسلم خوش ہو جاتے ہیں اور کہتے ہیں کہ تمہاری مغفرت ہو گئی اور تمہارے پر رحمتیں نازل ہوتے رہیں گے اور تمہارے بچے, تمہارے اول اولاد کی زندگیاں خوشگوار ہو جائیں گے, اللہ تعالیٰ دنیا اور آخرت میں ثواب دے گا. کہ درود کی فضیلت ایسی ہے. تو یہ جو چیزیں ہیں ہم کو, جسم کو سنوارنا عالم کا کام ہے, روح کو سنوارنے کا کام جو ہے یہ پیر و مغان کا کام ہے. پیر و مغان کے پاس جب دستِ ید اللہ ہاتھ دے کر اور نظر سے نظر ملا کر جب ان سے بیعت لے لیتے ہیں, تو اللہ تعالیٰ کی نزدیک سب سے بہترین دن وہی ہوتا ہے اس کی زندگی کا. حضرت علی کرم اللہ وجہ کے پاس ایک یہودی آتا ہے, کہتا ہے کہ سب سے اچھا دن دنیا میں کون سا ہے. پہلے دوسروں کے پاس گیا, کوئی بولے جمعہ سب سے اچھا دن, کوئی بولے ہفتہ اچھا دن, پہلے عید الجمعہ ہے اس لیے سب سے اچھا دن جمعہ ہے. تو یہودی بولے سب سے اچھا دن ہفتہ ہے, اس دن ہماری عید ہوتی ہے. تو ہر کوئی ہر ہر طریقے سے ایک دن کا اچھا دن بولتے گئے. تو حضرت علی کرم اللہ وجہ کے پاس وہ یہودی آتا ہے, تو حضور صلی اللہ حضرت علی کرم اللہ وجہ اسے اپنے قبضے میں لیتے ہیں, چند دن اسے مہمان بنا لیتے ہیں. مہمان بنا لینے کے بعد کہتے ہیں کہ سب سے اچھا دن تیری زندگی کا اس دن ہے جس دن تو ایک اللہ والے کو گواہ رکھ کر توبہ کر لیتا ہے, اس کے ہاتھ سے ہاتھ ملا کر, اس کے دست سے دست ملا کر, اس کے نظر سے نظر ملا کر جب تو بیعت لیتا ہے, توبہ کر لیتا ہے, اس دن تیرے اگلے پچھلے تمام گناہ مٹ جاتے ہیں, ختم ہو جاتے ہیں. اس دن جو ہے تمہاری تیری زندگی کا سب سے بہترین اور اچھا دن ہے. تو جس دن ہم ایک اللہ والے کے سامنے توبہ کر لیے اور اپنے روح کو سنوارنا شروع کر لیے, اپنے وجود کو, وجود میں اللہ کو جاننا, تو اللہ کو جاننا چاہتے ہیں تو اپنے آپ کو جاننا پڑتا ہے. وہ ہوا ماں کو مینا ماں کو تم اللہ بھی ماتا ملونا بصیر. اللہ تعالیٰ وہ اضاف کا عبادی انی فانی قریب, عبادت کرنے والوں سے کہہ دو کہ میں تمہارے قریب ہوں. نہنو اقرب الیہ من ابل الغرید, میں تمہارے شہر سے بھی قریب ہوں. وہ ہوا ماں کو مینا ماں کو تم, میں تمہارے ساتھ ہوں اور تمہاری ہر بات سنتا ہوں اور تمہارے دلوں کے وسوسوں کو بھی جانتا ہوں. تو اتنا قریب اللہ تعالیٰ ہمارے قریب ہے تو اس کی پہچانت کرانا جو ہے وہ اللہ والوں کا کام ہے. ظاہری کو سنوارنا عالم کا کام ہے اور باطن کو سجانا اللہ والوں کا کام ہے. اللہ والوں سے جو رشتہ رکھتا ہے, اللہ والوں سے جو بیعت لے کر اور ان کی تعلیم کو آگے بڑھاتا ہے وہ انشاءاللہ دنیا میں بھی کامیاب ہو جاتا ہے اور آخرت میں بھی کامیاب ہو جاتا ہے. اللہ تعالیٰ کے رسول صلی اللہ علیہ وسلم حجت الوداع میں ہم پر دو چیزیں عطا کر دیے, کہہ دیے آج میں تم میں دین الیوم اکملت لکم دینکم اتممت علیکم رضیت لکم الاسلام دینا, تمہارے لیے دین مکمل ہو گیا اور تمہارے لیے میں دو چیزیں چھوڑ کے جاتا ہوں, ایک قرآن اور دوسری میری سنت یعنی میری حال. یہ دونوں چیزوں کو تو تھام لیتا وہ دنیا میں کامیاب, اس کی عاقبت بھی کامیاب. یہ دو چیزوں میں ایک کو ٹھکرا دیا تو ناکام. آج دنیا میں 72 یا 73 فرقے جو کچھ بھی ہوئے ہیں یہ اسی وجہ سے چند لوگ جو ہے قرآن کو تھام لیے, اس کی آگ کو ٹھکرا دیے, اس کا نتیجہ بکھر گئے, نہ دنیا میں ان کی کامیابی ملی نہ عاقبت میں ان کی کامیابی. چند لوگ جو ہیں آگ کو تھام کر قرآن کو چھوڑ دیے وہ بھی ناکام. آل کو بھی تھام لیے اور قرآن کو بھی اپنا لیے اور قرآن کی نصیحتوں کو اپنایا وہ دنیا میں بھی کامیاب ہوگا اور آخرت میں بھی انہیں کامیاب ہو جاتا ہے. وہ اس لیے میں تمام لوگوں سے التماس کرتا ہوں کہ ہمارا سنیوں کا عقیدہ ہے, ہمارا ایمان جو ہے قرآن پر ہے, ایمان ہمارا کامل ہے, یہ فیض کسی سے حاصل ہے. ایمان ہمارا کامل ہے, یہ فیض کسی سے حاصل ہے. یہ فیض جو ہے ہم کو بزرگوں سے حاصل ہوا ہے, بزرگوں سے ملا ہے, اور ہمارا روح کو پاک کرنا بزرگوں سے ملا ہے. ہمارا اپنے آپ میں وجود میں دیکھ لینا, اللہ کو دیکھنا, اللہ سے کی دیدار کرنا, یہ بھی بزرگوں سے عطا ہوتا ہے. جسے اپنے آپ کو جو پہچان لیا, جو اپنے جان کو پہچان لیا وہ اللہ کو پہچانتا ہے کہ اللہ ہمارے سے دور نہیں ہے, ہمارے قریب ہے, ہمارے ہر چیز کو جانتا ہے. اللہ تعالیٰ اللہ نور السماوات والارض, اللہ نور ہے آسمانوں اور زمینوں کا, آسمانوں کا اور زمینوں کا, ساری کائنات کا پالن پالنے والا, پرورش کرنے والا, ساری کائنات پر قدرت رکھنے والا, اس اللہ کے اللہ کو جاننا ہے تو اللہ کے رسول پر ہمارا عقیدہ. یا ایھا الذین آمنوا اتقوا اللہ وابتغوا الیہ الوسیلہ وجاہدوا فی سبیلہ لعلکم تفلحون. اے ایمان والو, اللہ کا قرب حاصل کرنا ہو تو وسیلہ تلاش کر لو, وجاہدوا فی سبیلہ, اور اس راستے میں جد و جہد کرو تاکہ تم کامیاب ہو جاؤ گے. جب تک وسیلہ نہیں تلاش کرتے تو ہم کو اللہ کے جو راز ہے راز و نیاب ہم کو پانا بہت مشکل ہے. اللہ کا رمز جاننا تو بزرگوں سے ملتا ہے. اللہ کے رمز کو قرآن میں ایسی چیزیں ہیں, قرآن مکمل شریعت ہے, قرآن طریقت ہے, قرآن حقیقت ہے, قرآن معرفت ہے, قرآن دوا ہے, قرآن دعا ہے. قرآن جو ہے ہر چیز, کائنات کی ہر چیز, ہر ذرہ ذرہ قرآن میں ہے. قرآن سائنس ہے. قرآن پر جو عمل کر لیتا اور قرآن کو سکھلانے والے آلے رسول ہیں. ظاہری سکھلانا الگ ہے, باطنی سکھلانا الگ ہے, موسیٰ کا علم الگ ہے, خضر کا علم الگ ہے. چھپی ہوئی چیز کو ظاہر کرنا, چھپی ہوئی چیز قرآن کے اندر نکات جو چھپی ہوئے موتی ہیں اس کو حاصل کرنا وہ بزرگوں سے حاصل ہوتا ہے, اور ظاہری حاصل کرنا عالموں سے حاصل ہوتا ہے. تو ہم جو ہے سرکار دنیا تاجدار مدینہ صلی اللہ علیہ وسلم کے آل و اطہار اہل بیت پر محبت رکھتے ہوئے, ان کے آل و اطہار کا دامن تھامتے ہوئے ہم جو ہے سرکار دو جہاں تاجدار مدینہ صلی اللہ علیہ وسلم کی عشق و محبت اور ان کے عشق و محبت میں مبتلا ہو کر ہم جو ہے سرکار دو جہاں تاجدار مدینہ صلی اللہ علیہ وسلم کے آل و اطہار کے قدموں پر سر جھکا کر ان کے قدموں سے اللہ کے راز و نیاز حاصل کر کے یہ دنیا بھی سوار لیں گے اور آخرت بھی سوار لیں گے. یہ صوفی سینٹر جو ہے صوفیوں کا مقام ہے, یہ جگہ صوفیوں کا ہی بیان ہوتا ہے, اور صوفی جو ہے اللہ والوں کو کہتے ہیں, اللہ والوں کا معاملہ ہے, اللہ والوں سے تعلق رکھنے والوں کا معاملہ ہے. اس لیے مجھے 15 منٹ کا وقت دیا گیا ہے, اس لیے میں یہ تقریب کو ختم کرتے ہوئے تمام سے گزارش کرتا ہوں اور دعا کرتا ہوں اللہ تعالی ہم تمام کو سرکار دو جہاں تعالی مدینہ صلی اللہ علیہ وسلم کی عشق و محبت میں مبتلا فرما کر اور ان کے آل و اطہر کا دامن قائم اور دائم تھام لے اور قرآن شریف کے ہر ہر آیت پر ہر ہر لفظ پر ہم اسے جان کر اور قرآن کے اوپر چلنے کی اللہ تعالی ہم تمام کو توفیق اور ہدایت عطا فرمائے آمین وآخر الدعوان ان الحمدللہ رب العالمین
سب سے زیادہ اس بیان کا ادب